रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। स्याङ्जाको वालिङमा पहिरोमा परि एकै परिवारका 5 जनाको मृत्यु, 4 जना अझै बेपत्ता। पाल्पाको रम्भामा पनि पहिरोले घर बगाउँदा 5 जना बेपत्ता। कोरोना संक्रमणले पछिल्लो पटक 5 जनाको मृत्यु। चितवनमा एकै दिन अहिलेसम्मकै धेरै, 143 जनामा कोरोना संक्रमण पुष्टि। आन्तरिक पर्यटन प्रवर्धनका लागि हप्तामा 2 दिन बिदा दिने सम्बन्धमा पर्यटन मन्त्रालय को तयारी र अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनमा हुलाकबाट हुने मतदान प्रति राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि। अब समाचार विस्तारमा। पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा एकै परिवारका 5 जनाको मृत्यु हुनको साथै अन्य 4 जना बेपत्ता भएका छन्। आज बिहान माथिबाट खसिएको पहिरोले माया नेपालीको घर पुर्दा मृत्यु हुनेमा 28 वर्षीय उमा कला नेपाली, 48 वर्षीय माया नेपाली, 30 वर्षीय दीपक नेपाली, 60 वर्षीय सानी नेपाली र 9 वर्षीय विवश नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो। 16 वर्षीय मनिषा नेपालीलाई भने जीवितै उद्धार गरी गरौं प्राथमिक अस्पताल वालिङ पठाइएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि लगायत स्थानीयहरू घटनास्थल पुगी बिहानैदेखि बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई जारी राखेका छन्। माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। त्यस्तै स्याङ्जाको कालीगण्डकीमा पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ। 3 दिनदेखि लगातार वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परि स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 का 18 वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडाध्यक्ष चक्रपानी पाण्डेले जानकारी दिनुभयो। यसै गरी पाल्पाको रम्भा गाउँपालिका 2 फोक्सिङकोटमा पनि लगातारको वर्षासँगै आएको पहिरोले घर बगाउँदा 5 जना बेपत्ता भएका छन्। फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। हुमबहादुर गाहाको परिवारमा सुतिरहेका 5 जना बेपत्ता भएको स्थानीयलाई उद्धृत गर्दै हाम्रा संवाददाताले जनाएका छन्। हिजोदेखि नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गतको 4 किलोमा पहिरो गएर अवरूद्ध बनेको सड़क सञ्चालनमा आएको छ। उक्त स्थानमा दुवैतर्फी आवागमन बन्द गरेर पहिरो पन्छाएपछि आज मध्याह 12 बजेदेखि सञ्चालनमा आएको ट्राफिक कार्यालय चितवनले जनाएको छ। 4 किलोमा लेदो सहितको ठूलो पहिरो पन्छाइएको छ भने कुरिनटारको धारापानी 17 किलो र 5 किलोमा एकतर्फी रूपमा सड़क सञ्चालनमा आएको चितवन ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो। अविरल वर्षाका कारण सो क्षेत्रमा निरन्तर पहिरो गइरहेको हुनाले पहिरो पन्छ्याउँदै सड़क सञ्चालन गरिदै आएको छ। बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका 3 का 49 वर्षीय पुरूष र कपिल वस्तुको बुद्धभूमि नगरपालिका 6 का 50 वर्षीय पुरूष रहेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना अस्पतालका श्रोत व्यक्ति डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो। दुवैजनाको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। झापामा कोरोना संक्रमणका कारण 1 वृद्धको मृत्यु भएको छ। झापा गाउँपालिका वडा नम्बर 6 का 77 वर्षीय पुरूषको गैराती मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो। गत भदौ 24 गते झापाको वृद्धामोडबाट उनका छोरा घर आएका र छोरामा यही असोज 3 गते कोरोना संक्रमण पुष्टि भएको थियो। सामान्य ज्वरो र रुघा खोकीको लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको बताए। चितवन मेडिकल कलेजमा पनि उपचारका क्रममा कोरोना संक्रमणका कारण 1 युवकको मृत्यु भएको छ। तनहुँको आबुखैरेनी नगरपालिका वडा नम्बर 3 का 39 वर्षीय युवाको गैराती मृत्यु भएको अस्पतालले जनाएको छ। यसै गरी डडेलधुरा जिल्लामा पनि 1 जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकाका 48 वर्षीय पुरूषको गएराती डडेलधुरा अस्पतालमा मृत्यु भएको डडेलधुरा अस्पताल स्रोतले जनाएको छ। डडेलधुरामा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो। चितवन मेडिकल कलेज र भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आज एकै दिन 143 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चितवनको रत्ननगर नगरपालिकाका 75 जना, भरतपुर महानगरपालिकाका 45 जना, कैरहनी नगरपालिकाका 4 जना, कालिका र राप्ती नगरपालिकाका 2-2 जना र माडी नगरपालिकाका 1 जना रहेका छन्। त्यसै गरी नवलपरासी पूर्वका 9 जना, तनहुँ, लमजुङ, स्याङ्जा, बार र मकवानपुरका 1-1 जना रहेका छन्। वीरगंज स्थित नारायणी अस्पतालमा गैराती गरिएको कोरोना परीक्षणमा थप 14 जनामा संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा 9 जना महिला सहित 14 जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो। यसै गरी सल्यानमा स्वास्थ्य कर्मी सहित 4 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेमा भने आज थप 19 जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या 1356 पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोविड 19 फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। बाँकेमा बिरामी निको हुने दर 79.67% रहेको छ। अब आइसोलेशनमा 340 जना छन्। बाँकेमा हालसम्म 1702 जनामा कोरोना पुष्टि हुँदा 11 जनाको भने मृत्यु भइसकेको छ। जिल्ला अस्पताल बझाङमा दैनिक 200 नमूना परीक्षण गर्न सकिने कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ। सबै उपकरण आएपछि जिल्ला अस्पतालको नयाँ भवनमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको अस्पतालले एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो। अस्पतालले प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति प्रदेश प्रयोगशालाबाट ल्याएर तालिम गराएको अस्पतालका डाक्टर सन्दीप ओखेडाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजी।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजी।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धन गर्न हप्तामा 2 दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्री परिषदमा पेश गर्ने भएको छ। मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्च स्तरीय समूहको बैठकले हप्तामा 2 दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्री परिषदमा पेश गर्ने निर्णय गरेको हो। मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीप कुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्र सिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ, जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरूलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने भएको हो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले केन्द्रीय कारागारबाट अस्पताल पुर्याइएका कैदी बन्दी रामलखन जयसवालको मृत्युको सम्बन्धमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सका पदाधिकारीसँग छलफल गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सांसदहरूले कैदी बन्दीको शंकास्पद मृत्युका सम्बन्धमा वीर अस्पतालले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए। बैठकमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सका उपकुलपति डाक्टर देवनारायण शाहले कैदी बन्दी रामलखन जयसवालको अस्पताल ल्याउनु अगाडि नै मृत्यु भइसकेको जानकारी दिनुभयो। वैज्ञानिक तथा वन व्यवस्थापन कार्यक्रम प्रभावकारी नभएको संसदीय उपसमितिले ठहर गरेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा अध्ययन गर्न समितिद्वारा गठित उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाको स्थलगत अनुगमन पश्चात वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा तीव्र रूपमा रूख कटान भइरहेको निचोड सहितको प्रतिवेदन पेश गरेको हो। उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा नीतिगत कानूनी तथा दिगो वन व्यवस्थापन लगायतका विषयमा विभिन्न 28 बुँदे सुझाव समेत समितिमा पेश गरेको छ। खाद्यान्न बाली भन्दा नगदे बालीबाट राम्रो आमदानी हुने भएपछि सल्यानका किसानहरू पछिल्लो समय व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। थोरै क्षेत्रफलमा लगाइएको अदुवा र बेसार खेतीबाट मनग्ञ आमदानी हुने भएपछि उनीहरू व्यावसायिक खेतीतर्फ लागेका हुन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
परम्परागत खेती प्रणालीबाट जीविकोपार्जनमा समस्या उत्पन्न भएपछि माटोको अवस्था र बजार मागलाई ध्यान दिँदै बेसार खेती शुरू गरेको कालीमाटी गाउँपालिका चारका किसान हरिबहादुर खड्काली बताउनुभयो। विगतका वर्षहरूमा अदुवा बेसारले बजार नपाउँदा निराश बनेका किसानहरू पछिल्लो समय राम्रो मूल्य पाउन थालेपछि व्यावसायिक खेतीमा लागेको कालीमाटी गाउँपालिका एकका केएस सिंह रावतको भनाइ छ।
35 क्विन्टल काँचो बेचियोस्, 5 क्विन्टल जति किटी बनाएर बेचियोस्, तसो पनि जग्गामा मैले बेसार खेती लगाइरहेको छु।
अन्य बाली भन्दा नगदे बालीको रूपमा रहेको अदुवा बेसारबाट राम्रो आमदा लिन सकिने भएपछि पछिल्लो समयमा सल्यानका किसानहरू अदुवा बेसार खेततर्फ आकर्षित भइरहेको कृषि विकास कार्यालय सल्यानको भनाइरहेको छ। सल्यानमा 1720 हेक्टर क्षेत्रफलमा अदुवा र 325 हेक्टरमा बेसार खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताउनुभयो। सल्यानमा अदुवा बेसार खेती वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण मार्फत जोन कार्यक्रम सञ्चालन भइरहेको छ। अदुवा बेसार जस्ता नगदे बाली विस्तार गर्न सरकारले अनुदान भन्दा कृषि ऋणको व्यवस्था गर्न सके व्यावसायिक खेतीमा लागेका किसानलाई थप हौसला र प्रोत्साहन मिल्ने थियो कि। दीपक शर्मा, रेडियो नेपाल, सल्यान।
संवाददाता दीपक शर्माको यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा आफू पराजित भए पनि सत्ता नछोड्ने बताउनु भएको छ। राष्ट्रपति भवन व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले हुलाकबाट हुने मतदानमा आफ्नो असन्तुष्टि रहेको बताउँदै आगामी निर्वाचनको परिणाम सर्वोच्च अदालतबाट छिनोफानो हुने अवस्था आउन सक्ने बताउनुभयो। अमेरिकाका धेरै राज्यहरूले कोरोना भाइरसको संक्रमणबाट जोगिन घर घरबाटै हुलाकबाट मतदान दिने व्यवस्था गर्न लागेपछि ट्रम्पले आपत्ति जनाउँदै आउनुभएको छ। सरकारी पक्षसँग शान्ति सम्झौता गरेर मूलधारको राजनीतिमा फर्कने तयारीमा रहेको अफगानिस्तानको विद्रोही तालेबानी समूहले पछिल्लो समय आक्रमक कार्यवाहीलाई पनि तीव्र पारेको छ। सो समूहले देशको दक्षिणी भाग स्थित सुरक्षा जाँच चौकीमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 28 सुरक्षाकर्मी मारिएका बताइएको छ। अफगानिस्तानको दक्षिणी उरुजगान प्रान्तका राज्यपालले आत्मसमर्पण गरेका 28 सुरक्षाकर्मीलाई पछि तालेबानी समूहले गोली मारेका दावी गरे पनि तालेबानी समूहले भने आफूहरूले आत्मसमर्पणका लागि गरेको आग्रह अस्वीकार गरेपछि सो घटना भएको जिकिर गरेको छ। अमेरिकाको लुइसभिल्ला शहरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि नागरिक समाजको कर्फ्यू अवज्ञा आन्दोलन जारी रहेको छ। स्थानीय अस्पतालमा काम गर्ने 26 वर्षीय स्वास्थ्यकर्मी बिओन्ना टेलरको हत्या आरोप लागेका प्रहरी अधिकृतलाई आरोपबाट मुक्त गर्ने सम्बन्धमा त्यहाँको न्यायालयबाट भएको आदेशको विरोधमा हजारौं जनता सड़कमा उत्रेपछि सरकार शहरमा कर्फ्यू लगाउन बाध्य भएको हो। नाइजेरियाको कोगी राज्यको व्यस्त सड़कमा पेट्रोल ट्याङ्करमा आगो लागेर भएको घटनामा कम्तीमा 23 जनाको मृत्यु भएको समाचार छ। तेल बोकेको ट्याङ्कर अनियन्त्रित हुँदा सड़कमा गुड़िरहेका केही सवारी साधनलाई ठक्कर दिएर पल्टिएको र त्यसपछि ट्याङ्करमा आगो लागेको बताइएको छ। सो घटनामा मृत्यु भएका मध्ये ट्याङ्करले ठक्कर दिएको कारण दुर्घटनामा परेको सवारी साधनमा सवार सहितका बटुवा रहेका बताइएको छ। घटनामा अन्य कैयौं व्यक्ति घाइते भएका छन्। उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा पर्ने समुद्रमा दक्षिण कोरियाका एक उच्च अधिकारीको उत्तर कोरियाका सेनाले गोली हानी हत्या गरेको समाचार छ। दक्षिण कोरियाको सरकारी स्रोतले मत्स्य विभागमा काम गर्ने आफ्ना नागरिक सानो डुंगामा सवार भएर गस्तीमा गएका बेला उत्तर कोरियाका सेनाले उनलाई गोली हानेर नियन्त्रणमा लिएका र पछि मट्टीतेल छर्केर जिउँदै जलाएका दावी गरेको छ। विश्वसँग अलग जस्तै रहेको उत्तर कोरियाले उसको सीमा क्षेत्रमा आउने जो कोहीलाई देख्ने बित्तिकै गोली हान्ने नीति लिएको भए पनि पछिल्लो घटनाका बारेमा भने कुनै प्रतिक्रिया जनाएको छैन। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 10 लाखको हाराहारी पुग्न लागेको छ। पछिल्लो समय भारत, अमेरिका र ब्राजिल जस्ता राष्ट्रमा धेरै प्रभाव पारिरहेको कोरोना संक्रमणको कारण संक्रमितको संख्या 3.25 करोड़ पुग्न लागेको अवस्थामा संक्रमण निको हुनेको संख्या पनि बढ़ेर 2.40 करोड़को हाराहारी पुग्न लागेको छ। हिजो एकै दिन भारत र अमेरिकामा उत्तिकै संख्या करिब 1200 संख्याका व्यक्तिले ज्यान गुमाउँदा अमेरिकामा मृतकको संख्या 2,07,000 पुगेको छ भने भारतमा 91,173 जनाले ज्यान गुमाएका छन्। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्याङजाको वालिङमा पहिरोमा परि एकै परिवारका 5 जनाको मृत्यु, 4 जना अझै बेपत्ता। पाल्पाको रम्भामा पनि पहिरोले घर बगाउँदा 5 बेपत्ता। कोरोना संक्रमणले पछिल्लो पटक 5 जनाको मृत्यु। चितवनमा एकै दिन अहिलेसम्मकै धेरै 143 जनामा कोरोना संक्रमण पुष्टि। आन्तरिक पर्यटन प्रवर्धनका लागि हप्तामा 2 दिन विदा दिने सम्बन्धमा पर्यटन मन्त्रालयको तयारी र अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनमा हुलाकबाट हुने मतदान प्रति राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।